नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सिधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बलदिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बलदिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। गाउँघरमा चुनावी चहल पहल बढे पनि किसानलाई खेतीपातीको काममै भ्याइ नभ्याइ छ। चुनावको तयारी र चुनावको बारेमा जानकारी लिँदै काम गर्नुपर्ने किसानको बाध्यता पनि हो। किसानको कामलाई सजिलो र उत्पादनमूलक बनाउन सरकारी निकायले पनि अनुसन्धान र विकासका काम गर्दै आएका छन्। आज हामी मध्यपश्चिम क्षेत्रमा नार्कले गर्दै आएको कामको बारेमा कुरा गर्छौं। तर सबैभन्दा पहिले कृषि सम्बन्धी खबर साथमा हुनुहुन्छ साथी पीटी लोपचन।
पाकिसकेको गहुँ पानीले भिज्दा छिट्टै बिग्रन सक्ने भएकाले भण्डारण गर्दा ध्यान दिन कृषिविज्ञले सुझाव दिएका छन्। गहुँ पाकेका बेला झरिपर्दा दानाको रंग सेतो हुने र यसले गर्दा किरा लाग्ने र ढुसी पर्ने सम्भावना धेरै हुने विज्ञले बताएका छन्। यस्तै उनीहरूले गहुँको बिउ छान्दा गहुँलाई राम्ररी सुकाउन पनि सल्लाह दिएका छन्। भिजेको दाना सेतो रंगको हुँदा नरम भई किरा तथा सजिलै ढुसी लाग्ने नार्कले जनाएको छ। यस्तो गहुँको दाना बिउका लागि राख्दा ध्यान दिन नार्कले सुझाव दिएको हो। भिजेको बिउलाई प्रशस्त सुकाई चिसानको मात्रा 8-10% झारेपछि सुपर ब्याग तथा हावा नछिर्ने भाँडोमा सुरक्षित भण्डारण गरे गहुँको बिउ सुरक्षित हुने नार्कले जनाएको छ। वसन्ती सिजनमा गरिएको मुङ्ग बालीमा किराको प्रकोप बढी नै हुन्छ। यो सिजनमा देखिने हानिकारक किराहरूमा लाही, थ्रिप्स, पतेरो आदि पर्छन्। त्यसकारण कृषकहरूले आफ्नो मुङ्ग बालीको निरन्तर अनुगमन गर्नुपर्छ। यी समस्या देखा परेमा वा शंका लागेमा नजिकको कृषि सेवा केन्द्र, बिउ कम्पनी वा एग्रोभेटमा सम्पर्क राखी उपयुक्त व्यवस्थापन विधि अपनाउनुपर्छ। याद गर्नुहोस्, हानिकारक किराको प्रकोप धेरै भएमा पूरै बाली नोक्सान हुन सक्छ। रातो खपटे किरा, काँक्रो, फर्सी समूहको लहरे बालीमा रातो खपटे किराबाट बस्नको लागि लार्वाहरू जमिनको सतहभन्दा अलिकति मुनि बस्ने भएकाले समय समयमा गोडमेल गर्नु उपयुक्त हुन्छ। अन्य तरकारी बालीहरू, बन्दाको पातको तल्लो भागमा रहेको पुतलीका फूल पहेँलो रंग र लार्वाहरूलाई जम्मा पारी नष्ट गर्नुपर्छ। बन्दाको पातलो तल्लो भागमा रहेको पुतलीका फूल पहेँलो र लार्वाहरूलाई जम्मा पारी नष्ट गर्नुपर्दछ। भन्टाको डाँड तथा फलको गबारो व्यवस्थापनको लागि गबारोको कारण ओइलिएको मुन्टा, पात तथा फल टिपी करिब 1 फुट गहिरो खाडलमा पुर्ने वा जलाउने गर्नुपर्छ। काउली समूहको तरकारी बालीमा इट्टा बुट्टे पुतली व्यवस्थापन गर्न सामान्य अवस्थामा डाइक्लोरभस 2 ml प्रति लिटरको दरले पानीमा मिसाई किरा लागेको ठाउँमा भिज्ने गरी छर्नुपर्छ। विभिन्न बालीहरूमा सेतो झिङ्गाले आर्थिक नोक्सानी गर्नुको साथै भाइरस रोगहरू पनि सार्ने हुँदा जैविक विषादी भर्टिसिलियम लेकानी 2 ml प्रति लिटर पानीमा मिसाए छर्कने गर्नुपर्छ। डाउनी मिल्ड्यूको व्यवस्थापन, यसको जीवाणु माटो तथा बिउमा रहने र हावाबाट पनि सर्ने हुँदा घुम्ती बाली प्रणाली अपनाउनुपर्छ। फाटफुट रोगको लक्षण देखिने बित्तिकै रोगी पात हटाउने र माटोमा गाड्ने अथवा जलाइदिने गर्नुपर्दछ। खेतबारीको सरसफाईमा ध्यान दिनुपर्दछ र फर्सी जातका अन्य बिरुवाहरू हटाउनुपर्दछ। रोगको आक्रमण देखिएमा रेडोमिल वा तामायुक्त विषादी 2-3 ग्राम प्रति लिटर पानीमा मिसाई हरेक 8-10 दिनको अन्तरमा 3-4 पटक छर्नुपर्दछ। प्रत्येक वर्ष भिन्डीमा फल र डाँडमा प्वाल पार्ने किरा र फड्के किराको प्रकोप हुने हुँदा यिनीहरूको नियमित अवलोकन गर्नुहोला। काँक्रो, फर्सी समूहको लहरे बालीमा रातो खपडे किराबाट जोगाउनका लागि समय समयमा गोडमेल गर्नु उपयुक्त हुन्छ। किराले बिहानी पख नोक्सानी पुर्याउने भएकाले कार्बोक्सिल 2 ग्राम प्रति लिटरको दरले माटो र बोट भिज्ने गरी छर्नुपर्दछ। प्याजको थ्रिप्स, यी किराहरूले फूल र कलिला पातहरू चुसेर नोक्सानी पुर्याउँछ। फूल फुलेको बेलामा विषादीहरू प्रयोग गर्नाले परागसेचन गर्ने किराहरू मर्दछ। त्यसैले बेलुकाको समयमा गाईको गहुँत 1 भाग र 4 भाग पानी मिसाएर राखेको झोलमा कुनै निम भएको विषादी 3-4 ml प्रति लिटर पानीमा थ्रिप्स लागेको ठाउँमा भिज्ने गरी छर्कनु पर्दछ। यो किराको प्रकोप ज्यादा भएमा डायमेथोइड 30% र 2 ml प्रति लिटर पानीमा मिसाई बेलुकी पख थ्रिप्स लागेको ठाउँमा भिज्ने गरी छर्कनु पर्दछ। च्याउ तापक्रम 30 डिग्री सेल्सियस भन्दा बढ़ी भएमा आर्द्रता कायम गर्न जुटको बोरा च्याउ घरको छानामा राखी बोरालाई बेला बेलामा भिजाउनु पर्दछ। मौरी यो समय मौरीको लागि उपयुक्त मौसम भएकोले घरको नियमित निरीक्षण गरी आधार चाकाहरू साथै सुपर तल्ला थप्ने व्यवस्था मिलाउनु पर्दछ। मौरीको सुलसुले वसन्त ऋतुमा एपिस सेरेना अर्थात रैथाने मौरी जातको मौरीमा ससाना सेतो वा खैरो रंगको सुलसुलेहरू शरीरभरि देखिन्छ। यी सुलसुलेहरूले फूलको पराग खान्छन् र मौरीलाई वाहकको रूपमा एक फूलबाट अर्को फूलमा जानको लागि प्रयोग गर्छन्। यस्तो सुलसुलेले मौरीलाई खासै नराम्रो असर पर्दैन, तर यिनीहरूको संख्या ज्यादै नै भएमा मौरीको उडानमा असर पर्न सक्छ। यी सुलसुलेहरूको संख्या ज्यादै नै भएमा मौरी घरमा कपुरको प्रयोग गरी समस्या समाधान गर्न सकिन्छ। फलफूलको बोटहरूमा आउने नयाँ पालुवामा लाही लिफ माइनर सुलसुले जस्ता चुसा किराहरू लाग्ने भएकाले यसको प्रकोप कम गर्न सर्बो वा एड्सो तेल 15 ml प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा छर्नु उपयुक्त हुन्छ। खेतबारीमा देखिने सबै किराहरू हानिकारक हुँदैनन्, तसर्थ किरा देखिने बित्तिकै विषादीको प्रयोग नगरौं। मित्र जीव किराहरू जस्तै माकुरा गाइने किरा सात थोप्ले खपडे किरा बारुला नमस्ते किरा देखिएमा तिनीहरूको संरक्षण र सम्वर्धन गरौं। फल कुहाउने औंसा काँक्रो फर्सी समूहको लहरे बालीमा फल कुहाउने औंसाबाट बचाउनका लागि क्युल्युरयुक्त बोटल ट्र्याप प्रति कट्ठा 5-6 वटाको दरले राख्नुपर्दछ। यस्ता बोटल ट्र्यापहरू प्रत्येक 2 हप्तामा परिवर्तन गर्नुपर्दछ। फलफूल बालीमा फल कुहाउने औंसाबाट बचाउनका लागि मिथायल युजिनल युक्त बोटल ट्र्याप प्रतिकट्ठा 1 वटाको दरले राख्नुपर्दछ। यस्ता बोटल ट्र्यापहरू प्रत्येक 2 हप्तामा परिवर्तन गर्नुपर्दछ। फल कुहाउने औंसाको व्यवस्थापनको तरिका यो किराको अनुगमन गर्न भालेको लागि सुन्तला लगायतका फलफूलहरूमा पाराफेरोमोनमा आधारित जोनाट्रेक तथा तरकारी बालीहरूमा क्युट्रेक र पोथी झिङ्गाको लागि जैविक आकर्षक फेमिल्युर प्रयोग गर्नुपर्दछ। छुट्टा छुट्टै फ्लाई क्याचर ट्र्यापमा एक एक किसिमको मात्र ल्युर र आकर्षित भइआएका किरालाई मार्न डीडीभीपी ट्र्यापिङ स्ट्रिप राखी प्रयोग गर्नुपर्दछ। एक एक महिनाको अन्तरालमा जोनाट्रेक क्युट्रेक फेमिल्युर र डीडीभीपी ट्र्यापिङ स्ट्रिप फेर्दै जानुपर्दछ। लाही किरा अर्थात एफिड 1 भाग गाईको गहुँत र 4 भाग पानी मिसाएर रातभरि राखेर लाही लागेको ठाउँमा भिज्ने गरी भोलिपल्ट छर्कनु राम्रो हुन्छ। पशुपालन गाई भैंसी भेडा बाख्रा वर्षायाम शुरू हुनु अगाडि खोरेत र चरचरे भ्यागुते रोग विरूद्ध खोप लगाउनु पर्दछ। यस समयमा किर्णाको संख्यामा वृद्धि हुने भएकोले पशु वस्तुमा किर्णा भए नभएको अवलोकन गर्नुहोस्। पीपीआर रोग लागेका बाख्राको आँखा नाक मुख थुतुनो मनतातो पानीमा सफा कपास भिजाई दिनमा 2 पटक सफा गर्नुपर्दछ। साथै 5% बोरो ग्लिसरिनले मुख सफा गर्नु लाभदायी हुन्छ। सहायक संक्रमण रोकथाम गर्न अक्सिटेट्रासाइक्लिन वा सेट्रिएक्जोन समूहको औषधि प्रयोग गर्नुपर्दछ। पीपीआर रोग लाग्न नदिन 3 महिनाभन्दा माथिका भेडा बाख्रामा सो रोगको भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ। यसको भ्याक्सिन जिल्ला पशु सेवा कार्यालयमा निशुल्क उपलब्ध हुन्छ। पशुहरूमा प्रयोग हुने खोपहरूको लागि जिल्ला पशु सेवा कार्यालयमा सम्पर्क राख्नुहोस्। अब कुरा गरौं कुखुरा हाँसको। छोटो समयमा धेरै कुखुरा हाँसहरू झोक्र्याउने श्वास प्रश्वासमा समस्या जस्तै घ्यार घ्यार गर्ने मर्ने भएमा बर्ड फ्लू लागेको हुन सक्छ। यस्तो अवस्थामा नजिकको पशु सेवा कार्यालयमा तुरन्त जानकारी गराउनुहोला। शंकास्पद संक्रमित फार्मबाट कुखुरा चल्ला अण्डा मासु ओसार पसार नगर्नुहोला। साथै कुखुरा फार्महरूमा जैविक सुरक्षा अपनाउनुहोला। ब्रोइलर कुखुरालाई उमेर अनुसार फरक किसिमको तापक्रम आवश्यक हुन्छ। शुरूको अवस्थामा 950 फरेनहाइट तापक्रम आवश्यक पर्छ र क्रमशः प्रत्येक हप्ता 50 फरेनहाइट तापक्रमको दरले 750 फरेनहाइट तापक्रम नपुग्दासम्म घटाउँदै लैजानुपर्छ। चल्लाको खोरमा दुई घण्टा बिहानको घाम पस्ने व्यवस्था अनिवार्य गरिनुपर्दछ। कुखुराको खोरमा भेन्टिलेसन राम्रो हुनुपर्दछ। कुखुराको सुलीमा धेरै आर्द्रता हुने भएकाले धेरै एमोनिया उत्पादन भई श्वास प्रश्वास सम्बन्धी समस्या हुने हुँदा खोरमा राम्रो भेन्टिलेसनको व्यवस्था गर्नुपर्दछ। अब माछा। माछा पोखरीमा अक्सिजनको मात्रा बढाउन हावा यन्त्र प्रयोग गर्नुपर्दछ। माछामा ईयूएस रोग लागेमा घर पोत्ने चुना 15 केजी प्रति कठाको दरले हाल्नुपर्दछ। रोगको प्रकोप फेरि एक महिनाको अन्तरालमा बढ़ीमा 3 पटक चुनाको प्रयोग गर्नुपर्दछ।
यो थियो कृषि सम्बन्धी जानकारी र खबर। नार्कले मध्यपश्चिम क्षेत्रमा गर्दै आएको काम र किसानले लिन सक्ने फाइदाको विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बल्दिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। नार्कले काठमाडौँ सहित देशका विभिन्न ठाउँमा रहेर खेतीबाली तथा पशुपाङ्क्षीको अध्ययन गर्दै आएको छ। नयाँ जात र प्रविधिको विषयमा अनुसन्धान तथा विकासको काम पनि भइरहेको छ। मध्यपश्चिम क्षेत्रमा भइरहेको काम, यसको प्रभावकारिता र किसानलाई पुगेको फाइदाको विषयमा कुरा गर्न क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेका प्रमुख गोविन्द केसी हामीसँग हुनुहुन्छ। उहाँसँगको कुराकानीमा हुनुहुन्छ बाँकेका उज्यालो सहकर्मी गोविन्द शर्मा।
खजुरामा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र छ, यसले के काम गर्छ?
नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत बाँकी जिल्लाको यो खजुरामा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र स्थापित भएको छ। मुख्यतः हाम्रो नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत रहेका विभिन्न कृषि अनुसन्धान केन्द्रको कार्य मुख्य गरेर कृषि उत्पादन अथवा उत्पादकत्व वृद्धि गर्न, कृषि जन्य उत्पादनको लागि विभिन्न प्रविधि विकास गर्ने हो। त्यही प्रविधि विकास गर्ने कार्यको लागि हामीले चाहिँ विभिन्न सेक्टरमा चाहिँ काम गर्दै आएका छौँ र प्रविधिको लागि, प्रविधि विस्तारको लागि हामीले चाहिँ त्यसको स्रोत बिउ उत्पादन गरेर सम्बन्धित क्लायन्टलाई हामीले बिउ सप्लाई पनि गर्छौँ।
यहाँले विभिन्न क्षेत्रमा काम गर्दै आएका छौँ भन्नुभयो, त्यो विभिन्न क्षेत्र भन्नाले के पर्छ?
जस्तो हामीले अब बालीतिर हामी जस्तो धान, गहुँ, मकै, त्यसपछि तोरी, मसुरुका कामहरू गर्छौँ। त्यस्तै गरेर बागवानीतिर जस्तो आँप अनि त्यसपछि अङ्गुर अनि लिची, विभिन्न फलफुल जन्य वस्तुको चाहिँ हामी केही व्यवस्थापनतिरका अनुसन्धान गर्छौँ भने त्यहाँको पनि विभिन्न बिरुवाहरू उत्पादन गरेर हामी चाहिँ बिरुवा उपलब्ध गराउने गर्छौँ। त्यस्तै तरकारी बालीहरूमा, बागवानीतिरको तरकारी बालीहरूमा पनि हामीले अनुसन्धानका कामहरू, जातीय परीक्षणहरू अनि त्यसपछि केही तरकारीका चाहिँ बिउ उत्पादन गर्ने कार्यहरू गर्दछौँ। र त्यस्तै गरेर अर्को सेक्टर भनेको हाम्रो पशुपालनतिर, पशुपालनतिर हाम्रो मुख्य गरेर अहिले चाहिँ बाख्रामा काम भइराखेको छ। बाख्राका चाहिने जातहरू मेन्टेन गर्ने अनि त्यसपछि त्यसको लागि चाहिने व्यवस्थापन कार्यहरू, त्यसको चाहिने खानपिनको कुराहरूमा हामी चाहिने त्यसको चाहिने अनुसन्धान गर्ने गर्छौँ। त्यस्तै भर्खरै अब नयाँ सेक्टरमा हामीले माछाको कार्यक्रमहरू पनि सुरु गरेका छौँ, तर माछामा त्यति चाहिने हामी अगाडि बढ्न सकेका छैनौँ, तापनि सुरुवात चाहिने भएको छ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले काम गर्दा कुन बालीलाई चाहिँ केन्द्रमा राखेर अनुसन्धान पद्धति प्रक्रिया अघि बढाएको छ?
केन्द्रमा राख्ने भन्नाले यहाँको तात्पर्य मुख्य भन्न खोज्नुभयो होला। हामी चाहिँ विशेष गरेर खाद्यान्न बालीकै मुख्य चाहिँ हामी काम गर्छौँ। जस्तो चाहिँ वर्षामा धान र हिउँदमा गहुँ, यी दुईवटा मुख्य बालीको रूपमा हामी चाहिँ अलिक बढी चाहिँ काम चाहिँ गर्ने गरेका छौँ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले उत्पादन गरेका नयाँ नयाँ जातहरू छन्, त्यसको प्रभाव यो क्षेत्रमा कतिको परेको छ खाद्यान्नको उत्पादन बढाउनमा?
पक्कै पनि यो क्षेत्रमा चाहिँ हामीहरूको खाद्यान्न बालीमा देखिएका विभिन्न समस्या छन्। जस्तो मुख्य गरेर यो पश्चिमी क्षेत्र अलिकति सुक्खाग्रस्त क्षेत्र छ र त्यसको लागि हाम्रो विभिन्न जातहरूको हामी चाहिँ नि काम गर्दै आएका छौँ। त्यसै अनुरूप हाम्रो धानमा 4-5 सुक्खा सहन सक्ने सिरिजका चाहिँ नि धानका जातहरू विकास भइसकेका छन् र ती बिउहरू चाहिँ नि हाम्रो बिउ उत्पादक सङ्घ संस्था कार्यालय मार्फत हामी चाहिँ नि किसानहरूलाई दिने गरिराखेका छौँ। जस्तो अहिलेसम्म हाम्रो सुक्खा 1, 2, 3, 4, 5, 6, 7 भनेर 7 सिरिज चाहिँ सुक्खा 7 हाम्रा सुक्खा सहन सक्ने खालको चाहिँ नि जातहरू हामी सिफारिस गरेका छौँ। त्यस्तै गरेर यो चाहिँ अलिकति बाढी आउने बेलामा डुबान पनि हुने क्षेत्र पनि पर्छ यो क्षेत्रमा, त्यस्तो क्षेत्रको लागि अलिकति लामो समयसम्म डुब्दाखेरि पनि बढी डुब्दाखेरि पनि राम्रो पर्फर्मेन्स दिने चाहिँ धानको जात विकास गर्नेमा सेराङ सब वन भन्ने एउटा जात चाहिँ सिफारिस भएको छ। त्यसले अलिकति बढी पानी चाहिँ हुँदाखेरि पनि सहन सक्ने हुन्छ र यो क्रममा हामी चाहिँ जातीय सिफारिस गर्दा हामी सिफारिस हामीले भन्दा पनि हाम्रो नेपाल कृषि अनुसन्धान परिषदमा कस्तो संरचना छ भने एउटा चाहिँ नि अनुसन्धान महाशाखाहरू जस्तो चाहिँ नि हाम्रो कीट विज्ञान, रोग विज्ञान, माटो विज्ञान, बाली विज्ञान यी विभिन्न चाहिँ नि महाशाखा अनुरूपका चाहिँ नि कार्यालयहरू छन् जुन चाहिँ नि काठमाडौँ खुमलटारमा अवस्थित छन्। तिनले चाहिँ नि विषयगत रूपमा चाहिँ नि काम गर्छन् भने हामी अर्को चाहिँ नि वस्तु बाली वस्तु भन्छौँ चाहिँ नि ती कार्यक्रमहरू छन् जस्तो मकै अनुसन्धान कार्यक्रम, त्यस्तै राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम, त्यस्तै राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम, विशेष त एउटा बालीमा मात्रै जोड दिएर काम गर्ने कार्यालयहरू पनि छन् र तिनीहरूको मुख्य गरेर यो धान के अरे जातीय सिफारिस गर्नेमा काम हुन्छ। त्यो काम गर्नेमा हाम्रो यो क्षेत्रको लागि कृषि अनुसन्धान केन्द्रहरू विभिन्न कृषि अनुसन्धान केन्द्रले समन्वयात्मक परीक्षण गरेर जात सिफारिस गर्दाखेरि हाम्रो राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले काम गर्छ। यी जातहरू जुन अघि मैले भने सुक्खा सहन सक्ने र पानी बढी सहन सक्ने ती जातहरू पनि सिफारिस भएका छन् र किसानहरू कहाँ विभिन्न बिउ उत्पादन सङ्घ संस्था यी सहकारी मार्फत चाहिँ गइराखेका छन्। त्यस्तै गरेर यो क्षेत्रमा हाम्रो चाहिँ अहिले गहुँका जातहरू पनि सिफारिस भइराखेका छन् नयाँ र विभिन्न जातहरू सिफारिस भएकोमा अहिले चाहिँ पहाडको लागि र तराईको लागि भनेर दुईवटा नयाँ जातहरू सिफारिस भएको छन्। जुन तराई क्षेत्रको लागि भनेर एउटा बाणगङ्गा जात सिफारिस भएको छ, त्यस्तै गरेर पहाडी क्षेत्रको लागि भनेर स्वर्गद्वारी जात अहिले पछिल्लो अवस्थामा सिफारिस भएका छन् र योभन्दा अगाडि जाने धेरै जातहरू सिफारिस भइसकेका छन्। त्यस्तै गरेर अहिले हाम्रो यो मकैमा एउटा यो सिमिट एउटा यो अन्तर्राष्ट्रिय अनुसन्धान संस्था हो, यसको समन्वयमा गर्मी तातो बढी सहन सक्ने खालको जात विकास गर्नलाई एउटा परीक्षण सञ्चालन भइराखेको छ यो जुन राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले सुरु गरेको छ र त्यसको हाम्रो चाहिँ नि समन्वयात्मक कार्य पनि यस क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा विगत 3-4 भइराखेको छ र केही जातहरू बढी तातो सहन सक्ने जातहरू चाहिँ आइडेन्टिफाई भएका छन्, पहिचान भएका छन् र निकट भविष्यमा बढी तातो सहन सक्ने मकैका 1-2 जात पनि जाने सिफारिस हुने क्रममा छन् र यसरी मुख्य बालीमा यो क्षेत्रमा चाहिँ हामीले गरेका कन्ट्रिब्युसन किसानहरूको खेतबारीमा पनि पुगिसकेको छ र चाहिँ नै पक्कै पनि किसानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न नयाँ जातहरूले एउटा मद्दत गरेको गर्नेछ भन्ने हामीलाई आशा छ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले नयाँ बिउ उत्पादन गर्छ, त्यसलाई चाहिँ किसानहरूले प्रयोग गरेको अवस्था चाहिँ कस्तो छ? सजिलै छ पाउन सक्छन् उनीहरूले त्यो बिउ?
बिउ उत्पादन गर्नेमा एउटा बिउको साइकल हुन्छ। हामी चाहिँ कृषि अनुसन्धान केन्द्रहरूले विशेष गरेर प्रजनन बिउ र मूल बिउ उत्पादन गर्ने गर्छौँ र हामीले बिउ दिने भनेको बिउ उत्पादक सङ्घ संस्थाहरूलाई दिने हो। त्यसअनुसार हामीले जाने नेपालमा विशेष गरेर यस पश्चिमी क्षेत्रमा विभिन्न बिउ उत्पादन सङ्घ संस्था सहकारीहरूलाई हामीले उपलब्ध गराउँछौँ र त्यहाँबाट उहाँहरूले फेरि पुनः सर्टिफाइड वन भन्नाले प्रमाणित पहिलो पुस्ता अनि प्रमाणित दोस्रो पुस्ता र उन्नत बिउ उत्पादन गर्नुहुन्छ र खास गरेर बाली उत्पादन गर्ने साधारण किसानहरूलाई त्यो प्रमाणित पुस्ता र चाहिने उन्नत बिउ चाहिने पाउनु हुने हो। तथापि हाम्रो यस छिमेकी गाउँपालिका क्षेत्रका किसानहरूलाई पनि केही मात्रामा हामी बिउ दिने गर्छौँ तर मुख्य हामी चाहिने बिउ उत्पादन सङ्घ संस्था र कार्यालयहरूलाई चाहिँ हामी दिने गर्छौँ।
प्रविधिको कुरा गर्दा नयाँ प्रविधिहरू पनि भित्र्याउने गरेको छ यस कार्यालयले, त्यसले आम किसानलाई चाहिँ के फाइदा गरेको छ?
प्रविधि भित्र्याउने भन्दा पनि हामीहरू जाने किसानहरूलाई परेका समस्या अथवा कुनै पनि बालीमा देखिएका समस्यामा आधारित भएर त्यसलाई चाहिँ प्राथमिकरण गरेर हामी चाहिँ एउटा अनुसन्धानका क्रियाकलापहरू अगाडि बढाउँछौँ र त्यसबाट निस्किएको एउटा नतिजामुखी चाहिँ प्रविधिलाई हामी चाहिँ सिफारिस गर्ने हो। त्यसले गर्दाखेरि त्यस्ता प्रविधिहरूले किसानहरूलाई चाहिँ जस्तो फाइदा चाहिँ बढी दिएकै जस्तो हामीलाई लागेको छ। अब त्यस्तो कुरा हामी गर्दा के भन्छौँ त भने जस्तो अहिले यो पछिल्लो अवस्थामा मुख्यतया एउटा यो रिसोर्स कन्जर्भेसन टेक्नोलोजी भनेर चाहिँ एउटा विकसित भएको पाइन्छ। त्यो भनेको के भने स्रोतलाई चाहिने मुख्य गरेर हामी चाहिँ त्यसमा चाहिने एउटा जस्तो मिनिमम खनजोत गरेर पनि हामी चाहिने मकै अथवा धान अथवा चाहिने गहुँ गर्न सकिन्छ भन्ने खालको त्यो प्रविधि आएको छ। मकै र गहुँमा कम जोतेर माटोलाई कम डिस्टर्ब गरेर लगाउने अनि त्यस्तै धानमा चाहिने एउटा अब डिएसआर भने डाइरेक्ट सिडेड धान सिधै चाहिने रोप्नुभन्दा पनि धानको बिउ नै चाहिने ब्रोडकास्ट गर्ने छर्ने किसिमको प्रविधिलाई पनि हामीले चाहिँ अहिले एउटा महत्त्वपूर्ण स्थानमा राखेर किसानहरूसँग चाहिँ त्यस्तो खालको कुरो पनि गरिराखेका छौँ। र यसले के गर्छ त भन्दा हाम्रो चाहिने लगानीहरू चाहिने बचत गर्ने होइन, त्यसमा हुने खर्चहरू कम गर्ने, माटोमा चाहिने पनि हाम्रो चाहिने प्राङ्गारिक पदार्थहरू थपिने खालको चाहिने यसले चाहिने यो प्रविधिबाट हुन्छ र यो चाहिने किसानहरूमा पर्याप्त रूपमा गइसकेको छैन। हामी चाहिने केही जस्तो यो हाम्रो अनुसन्धानको कार्य गर्ने क्रममा हाम्रा एउटा यो बाह्य अनुसन्धान स्थलहरू छन्, जस्तो हाम्रो एउटा कैलालीमा छ अनि त्यस्तै गरेर बाँकेमा छ अनि बर्दियामा छ र दाङमा छ। हाम्रो यो चारवटा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अन्तर्गतका बाह्य अनुसन्धान स्थल छन् जहाँ हामी चाहिने किसानकै खेतमा गएर विकसित भएका प्रविधिलाई किसानले देख्ने गरिकन हामी चाहिँ त्यहाँ एउटा प्रमाणीकरण परीक्षण भन्छौँ हामी भेलिडेसन चाहिँ टाइपको गर्छौँ, त्यो स्थलमा हामीहरूले यस्तो खालको परीक्षणहरू सञ्चालन गर्ने गर्दै आएका छौँ।
यहाँले भने जस्तै क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले अब मत्स्य विकासतर्फ पनि काम गर्दैछ, त्यसको उद्देश्य चाहिँ के हो खासमा?
मुख्य गरेर हाम्रो चाहिने विभिन्न नयाँ नयाँ जातका चाहिने माछाको उसलाई बाहिरबाट ल्याएर अध्ययन गर्ने र यो क्षेत्रमा कुन जातको राम्रो हुन्छ भन्ने खालको एउटा अध्ययन गर्ने र त्यसै अनुसार कुन जातको माछालाई कुन किसिमको दाना खुवाउँदा त्यसको चाहिने वृद्धि दर चाहिने बढी हुन्छ राम्रो हुन्छ भन्ने खालको एउटा अध्ययन गर्ने पनि हो र त्यस्तै गरेर कुन किसिमका रोग लाग्छन् माछालाई र त्यसको चाहिने उपचार कसरी गर्न सकिन्छ भन्ने खालको पनि हामी त्यसमा उ गर्छौँ र त्यस पश्चात यस क्षेत्रमा चाहिने हाम्रो राम्रो मानिएका जातहरूको भुरा उत्पादन गरेर भुरा चाहिँ नि किसानहरूलाई हामी उपलब्ध गराउने काम पनि गर्छौँ। हामी यो ब्रिडिङको प्रपोजमा यस वर्षदेखि थोरै स्केलमा हामी सुरु गर्दैछौँ र आगामी वर्षदेखि यो कार्यक्रम अलिकति व्यापक रूपमा गर्न सकिने सम्भावना छ।
एउटा क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई जहिले पनि गुनासो आउने गरेको छ त्यो के भने यसले नयाँ नयाँ उत्पादन गर्छ तर आम जनसमुदायमा चाहिँ प्रचार प्रसार चाहिँ कमी गर्छ, त्यस कारणले आम नागरिकले किसानले चाहिँ यसले उत्पादन गरेको नयाँ बाली जात थाहा पाउनन् भन्ने गुनासो छ।
अब सामान्यतया हाम्रो कृषि विकासको पाटोमा के छ भने कृषि अनुसन्धानका निकायले प्रविधि विकास गर्ने र कृषि विकास तथा कृषि प्रसारको निकायहरूले विकसित प्रविधिलाई किसान समक्ष पुर्याउने यो चाहिँ नि हाम्रो नीति हुन्छ र त्यसै अनुसार हाम्रो चाहिँ नि मुख्य काम चाहिँ नि प्रविधि विकास गर्ने हो र कृषि प्रसारको चाहिँ नि माध्यमबाट किसान कहाँ पुग्ने हो। तथापि हामी पनि जुन मैले अघि भने बाह्य अनुसन्धान स्थलबाट पनि हामी चाहिने काम गर्दाखेरि त्यहाँबाट पनि केही कुराहरू किसानका माध्यमबाट किसानहरूलाई हस्तान्तरण प्रविधि हस्तान्तरण हुने गर्दछ। र अर्को कुरा के भनेपछि हामी चाहिने समय समयमा एउटा प्रकाशनहरू गर्ने प्रविधि नयाँ विकसित प्रविधिहरूको प्रकाशन गर्ने गर्छौँ, त्यो प्रविधि प्रकाशन पनि हामीले चाहिँ किसानहरूलाई उपलब्ध गराउँछौँ। त्यस्तै गरी समय समयमा हाम्रा चाहिँ नि विभिन्न खाले योजनाका अनि अन्तर्क्रिया गोष्ठीहरू हुन्छन् त्यसमा पनि हामीले ती कुराहरू चाहिँ नि उपलब्ध गराउने गर्छौँ। यहाँ चाहिँ नि समय समयमा बाहिरबाट किसानहरू भ्रमणमा आउनुहुन्छ, विभिन्न कृषि विकास कार्यालय अरू सङ्घ संस्थाहरूले यहाँ ल्याउने गर्नुहुन्छ, त्यो क्रममा पनि हामीले चाहिँ नि हाम्रा गतिविधिहरू र विभिन्न नयाँ प्रविधिहरूको बारेमा जानकारी गराउँछौँ। त्यसरी पनि किसानहरूका माझ हाम्रा प्रविधिहरू पुग्ने गरिराखेका छन् तर पनि यथेष्टमा नपुगेको हुनसक्छ। त्यसको लागि हाम्रो चाहिँ यो कृषि प्रसार भन्नुपर्छ र हाम्रो अनुसन्धान दुइटैको चाहिँ नि तालमेलमा हामी चाहिँ नि प्रविधिहरू किसान कहाँ पुर्याउन सक्छौँ र विकसित प्रविधिहरू किसान कहाँ पुगेका छैनन् भन्नेमा म त्यति सहमत छैन पुरै मात्रामा। हो, हाम्रा व्यवस्थापनतिरका अन्य हाम्रा प्रविधिहरू किसानका नपुगेका होलान् तर जातीय विभिन्न बालीका जातहरूको बारेमा भन्नुपर्दा हाम्रा अहिले चाहिँ विभिन्न स्थानमा हामी हेऱ्यौँ भने धानको होस् अथवा गहुँको होस् पहाडी एरियामा मकैको होस् यो हाम्रो चाहिँ नि नयाँ विकसित जातहरू नै किसान कहाँ पुगेको पाइन्छ र किसानहरूले अहिलेसम्म लगाउने गरेको पाइन्छ।
तपाईँहरूले उत्पादन गर्ने नयाँ जात बिउ प्रत्यक्ष किसानका लागि हुन्छन् अनि यो कार्यालय छ क्षेत्रीय कृषि अनुसन्धान केन्द्र यसको र किसानको बिचमा प्रत्यक्ष जोडिने खालका कार्यक्रम छन् कि छैनन्?
प्रत्यक्ष जोडिने कार्यक्रमहरू हामीहरूको कृषि अनुसन्धानको कमै हुन्छ, विशेष गरेर यो मैले अघि भने कृषि विकास कृषि प्रसार कार्यक्रमहरूको किसानसँग जोडिने डाइरेक्ट चाहिने कार्यक्रम हुन्छ। तथापि हाम्रो जुन मैले अघि उल्लेख गरेँ बाह्य अनुसन्धान स्थल त्यस क्षेत्रमा हाम्रो चाहिने एउटा डेमोन्स्ट्रेसन प्रदर्शनको रूप भनौँ अथवा प्रविधि भेलिडेसन भनौँ त्यहाँ हुँदाखेरि किसानहरूको हाम्रो चाहिने अलिकति सम्पर्क हुन्छ। त्यस्तै गरेर समय समयमा हाम्रा विभिन्न क्रियाकलापहरूको तालिमका कार्यक्रम हुन्छन् त्यो तालिमका कार्यक्रमहरूमा पनि हामीले चाहिने कृषि अनुसन्धानबाट भएका गतिविधिहरू र नयाँ प्रविधिहरू बारेमा जानकारी गराउँछौँ। त्यसबाट पनि हाम्रो चाहिने एउटा किसानसँगको सम्बन्ध हुन्छ र हामीले त्यस्तो अवस्थामा बाहिरबाट किसानहरूलाई परेका समस्याहरू फिडब्याकको रूपमा लिने पनि गर्दछौँ। त्यस्तै गरेर हाम्रो क्षेत्रीय कृषि तालिम केन्द्रहरूले विभिन्न कृषि तालिमहरू सञ्चालन गर्नुहुन्छ, त्यहाँ पनि हाम्रो चाहिने स्रोत व्यक्तिको रूपमा उपस्थिति हुन्छ र त्यस्तो समयमा पनि हामीले किसानहरूलाई प्रविधिहरूको बारेमा जानकारी गराउँछौँ। तथापि कृषि अनुसन्धानको डाइरेक्ट कृषि समुदायसँग हुने कृषि प्रसार अथवा कृषि विकासको जस्तो सम्बन्ध अलिकति कमै हुन्छ हाम्रो अनुसन्धान।
कृषि अनुसन्धान केन्द्रमा लामो समयदेखि जनशक्ति अभाव, विशेष गरी वैज्ञानिकको दरबन्दी भन्दा जनशक्ति कम भएको चाहिँ गुनासो लामो समयदेखि रहँदै आएको छ। अहिलेको अवस्थामा के छ?
यहाँले यो उल्लेख गर्नुभयो, हाम्रो अहिलेको अवस्थामा पनि तुलनात्मक रूपमा वैज्ञानिकको चाहिँ जनशक्ति अलिकति कमी नै भएको छ। उदाहरणको रूपमा मैले भन्नुपर्दा, हाम्रो यस क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा कीट विज्ञानमा काम गर्ने वैज्ञानिक लामो समयदेखि पदपूर्ति हुन सकेको छैन। त्यस्तै गरेर रोग विज्ञानमा पनि हाम्रो अहिले एकजना वैज्ञानिक काम गर्दै हुनुहुन्थ्यो, उहाँ अहिले अब अध्ययन विधामा बाहिर जानुभएको छ। त्यसले गर्दाखेरि अलिकति विशेष गरेर यो दुईवटा विषयमा हाम्रो कमी त छँदैछ, अन्य विषयमा पनि हाम्रो स्वीकृत दरबन्दी अनुसारको पदपूर्ति हुन सकेको छैन। यसमा चाहिँ समय समयमा हाम्रो नेपाल कृषि अनुसन्धान परिषदबाट पदपूर्तिका कार्यहरू भइराखेका छन्। यसले गर्दाखेरि केही समयमा त्यो पनि पदपूर्ति हुने भनेर हामीले चाहिँ आशा राखेका छौँ।
अहिले दरबन्दी पदपूर्ति नहुँदा के समस्या आइपरेको छ?
जस्तो मैले भने नि, अब रोगका हाम्रा गतिविधिहरू भने जति हामी चाहिँ सञ्चालन गर्न सकेका छैनौँ। कीट विज्ञानको हामी चाहिँ अनुसन्धानहरू छुट्टै रूपमा हामी सञ्चालन गर्न सकेका छैनौँ। र यी क्षेत्रमा जस्तो हाम्रो अब अहिले यो प्रजनन, बाली प्रजननतिर पनि काम गर्ने हाम्रो वैज्ञानिक चाहिँ अहिले चाहिँ नियमित रूपमा उपस्थित हुनुहुन्न। उहाँ पनि एउटा अध्ययनको सिलसिलामा बाहिर जानुभएको छ। र यस्तो क्रममा हामीलाई चाहिँ नि गर्ने गतिविधिहरू बाहिरबाट नै फेरि हाम्रो अरू कृषि अनुसन्धान केन्द्र अथवा केन्द्रसँग समन्वय गरेर समय समयमा उहाँहरूलाई चाहिँ बोलाएर हाम्रो यहाँ पर्ने कार्यहरूमा अलिकति सहयोग लिएर काम गर्न त लागेका छौँ। तर जुन नियमित रूपमा यहाँ भएर हुने जुन हाम्रो जाने गतिविधिहरू हुन् त्यसमा चाहिँ अलिकति अप्ठ्यारो चाहिँ परिराखेको छ।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेका प्रमुख गोविन्द केसी। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बदलिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै बाँकेका उज्यालो सहकर्मी गोविन्द शर्मा र म मिलन तिमिलेसिना पनि बिदा हुन्छौ। नमस्कार।